आध्यात्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत
सुनौं। विश्वासलाई सबैले थामी राखौं, शैतानले बाधा अनेकौं ल्याउँछ, गर्छौं तो विश्वासलाई क्षण भरमा साँच्छ, प्रार्थनामा लागि रहौं, प्रार्थनामा लागि रहौं। सबैले खोज्छन् हामीलाई मास्न, धेरैले रोज्छन् छेकबार हाल्न, सबैले खोज्छन् हामीलाई मास्न, धेरैले रोज्छन् प्रार्थनामा लागि रहौं, प्रार्थनामा लागि रहौं। स्वदेशमा हामी खेल्नेछौँ, विश्वासलाई सबैले थामी राखौं। क्रिस्टको बलिदानले पाएको यो विश्वासलाई सबैले थामी राखौं। शैतानले बाधा अनेकौं ल्याउँछ, वर्षौंको विश्वासलाई छाम्न सक्छ। प्रार्थनामा लागि
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी बाइबल अध्ययन योएल दुई अध्याय एकदेखि एघार अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यो दुई अध्यायले त्यो प्रस्तावनाको निरन्तर जारी राख्छ जुन एक अध्याय पन्ध्र पदमा शुरू भए थियो, र निश्चय नै उही विषयलाई जारी राख्छ। त आज पनि हामी हाम्रो अध्ययन विषय हुनेछ परमप्रभुको दिनतिर नजर वा हेराई। तपाईँले यादै होला कि परमेश्वरले दाउदलाई राज्यको प्रतिज्ञा गर्नुभएको थियो, अनि त्यो भावी अद्भुत राज्य दाउदपछि सम्पूर्ण अगमवक्ताहरूको विषय गीत बन्ने थियो। महान सन्देश हो हजार वर्षीय राज्य यो पृथ्वीमाथि आइरहेको छ। अहिले योएल पहिलो लेख्ने भविष्यवक्ताले यो स्पष्ट पार्दछन् कि परमप्रभुको दिन, जुनले प्रभुको हजार वर्षीय राज्यको सामिल गर्दछ, कति पनि आनन्ददायक क्षण हुने छैन। प्रभु येशूले यो संसारमा शासन गर्नुहुने हजार वर्षीय राज्यभन्दा पहिले वा अघि त्यहाँ त्यस्तो समय हुनेछ जुनलाई प्रभु येशूले महाक्लेश अवधि भन्नुभएको छ। योएलले योएल दुई अध्यायले यसको हामीलाई स्पष्ट पार्दछन्। योएल दुई अध्यायको एक पदमा यस प्रकार लेखेको छ, सियोनमा तुरही फुक, मेरो पवित्र डाँडामा चेताउनी ध्वनी बजाऊ, देशमा बस्नेहरू सबै थरथर कामुन्, किनकि परमप्रभुको दिन आउँदैछ, त्यो नजिकै छ। परमप्रभुको दिन आउँछ। तपाईँलाई यो कुराको याद दिलाउन चाहन्छु कि योएल लेख्ने भविष्य वक्ताहरूमध्ये पहिलो थिए, र उसले अगाडिका आउने समयहरू हेर्दा टाढा दूरीमा रहेको परमप्रभुको दिन देख्छन्। यो अन्धकारसँग सुरु हुन्छ, मतलब दण्डसँग सुरु हुन्छ। त्यसपछि ख्रीष्ट पृथ्वीमा आउनुहुन्छ र आफ्नो राज्यको स्थापन गर्नुहुन्छ। मलाकीले उहाँलाई धार्मिकताको सूर्य भन्नुहुन्छ, जो आफ्ना पंखहरूमा चंगै सहित उदय हुनेछन्। मलाकी चार अध्यायको दुई पद अनुसार सियोनमा नरसिंह फुक, मेरो पवित्र पर्वतमा जगौको ध्वानी बजाऊ। सियोन र मेरो पवित्र पर्वतले यरुसलेमको संकेत गर्दछ। उसले भन्छन् तिनीहरूले नरसिंहको फुक्नु पर्छ र जगाउको ध्वनि बजाउनु पर्दछ। हामीले नरसिंह वा तुरहीको अर्थको वा महत्वको बुझ्न अति नै आवश्यकता छ। हजुर, तुरहीहरूको फुक्ने कुराको महत्व वा अर्थ के छ? पछाडि गन्तीहरूको पुस्तकमा हामी सिक्छौं कि जब इसरायलका सन्तानहरू उजाड स्थानमा भएर आफ्नो यात्रा सुरु गरे, परमेश्वरले तिनीहरूलाई दुई चाँदीको तुरही बनाउन आज्ञा गर्नुभयो। उहाँले मोसालाई निर्देशनहरू दिनुभयो। गन्ती दश अध्यायको एक र दुई पदमा परमप्रभुले मोसालाई भन्नुभयो, दुईवटा चाँदीका तुरहीहरू बना, ती पिटेर बनाएका हुन्। समुदायलाई भेला गराउँदा, शिविर प्रस्थान गर्दा ती प्रयोग गर्नु। जब इसरायलीहरू उजाड स्थानमा थिए, परमेश्वरले तुरहीहरूका तिनीहरूलाई उजाड स्थान यात्रामा अगाडि बढाउन प्रयोग गर्नुभयो। तुरहीको पहिलो फुकाई त्यो संकेत थियो कि हरेक अगाडि बढ्नलाई तयारी हुनुपर्दछ। जब बादलका खामा शिविरबाट माथि उड्दथ्यो, वहर्थ्यो र अगाडि बढ्थ्यो, तिनीहरूले आफ्नो शिविर वा तम्बुका सामानलाई कुम्लो वा पोको पारेर तयार पर्नु पर्दथ्यो। तब तुरन्तै तुरही फेरि फुकिने थियो र मोसा र हारून यहुदाका कुलको सामने पहिले अगाडि अगाडि बढ्नु पर्ने थियो र सन्दुक तिनीहरूसँग अगाडि बढ्ने थियो। तपाईँले यादै होला कि इसरायलले आफ्नो वरिपरि चारैपट्टिबाट भेट हुने पाल वा पवित्र वासस्थानको घेरेको हुन्थ्यो। प्रत्येकपट्टि वा तर्फमा तीन तीन कुलहरूले त्यसको घेरेको हुन्थ्यो। अहिले प्रत्येक खण्ड पालै पालो बढ्थ्यो। तुरहीहरूको फुकाईद्वारा संकेत पाएर वास्तवमा पूरा शिविरलाई यात्रामा अगाडि बढाउन तुरहीहरू सात विभिन्न समयहरूमा फुकिन्दथ्यो। अहिले जब हामी प्रकाशको पुस्तकमा आउँछौ, हामी तुरहीहरूका फुकाईको फेरि देख्छौ। यद्यपि कोही कोही टिप्पणीकारहरू विचार गर्दछन् कि यो मण्डलीसँगको सम्बन्धमा छ, तर वास्तवमा मण्डलीको लागि त्यहाँ कुनै तुरही फुकाई छैन। पहिलो थिस्लोनिकी 4:16 अनुसार स्वर्गीय यात्राको समयमा तुरहीको आवाज ख्रीष्ट स्वयंको चित्कार हुनेछ, किनकि प्रभु आफै चित्कार सहित प्रधान स्वर्गीय दूतको आवाज र परमेश्वरको तुरही सहित स्वर्गीयबाट ओर्लनुहुनेछ। उहाँको आवाज तुरहीको जस्तो हुनेछ। प्रकाशमा सात तुरहीहरू चर्चसँग गर्नुपर्ने कुनै सरोकार छैन। चर्च पूर्ण गरिसकिएको हुनेछ र संसारबाट लगिसकिएको हुनेछ। सात तुरहीहरू इसरायल राष्ट्रसँग पहिचान गरिएको छ, जस्तो कि उजाड स्थान यात्रामा सात तुरही बोलावटहरू थिए। यदि हामी गन्तीहरूको पुस्तकमा पछाडि फर्किए, हामीले यो देख्नेछौ कि विभिन्न तुरही बोलावटहरूको तात्पर्य केही निश्चित खास कुराहरू थियो। तिनीहरू इसरायललाई निर्देशनहरू दिने तरिका थियो। गन्ती 10:3-7 पदमा लेखिएको छ, जब तिनीहरूले ती फुक्छन्, तब सारा समुदाय भेट हुने पालको ढोकामा तँका भेला हुन्। तर तिनीहरूले एउटा मात्र फुके भने कुल नायक अर्थात इसरायलीहरूका हजार हजारका मुख्यहरू तँका भेला हुन्। जब तिमीहरूले जनौ ध्वानी फुक्छौ, तब पूर्वपट्टि भएका शिविरकाहरू प्रस्थान गरून्। जब तिमीहरूले दोस्रो पल्ट जनौ ध्वानी फुक्छौ, तब दक्षिणपट्टिका शिविरहरूका प्रस्थान गरून्। तिनीहरूको प्रस्थानको बेलामा यसरी नै जनौ ध्वनि तिनीहरूले फुकुन्। समुदाय भेला गर्ने समयमा पनि फुक्नु, तर जनौ ध्वनि हुन्। त्यसपछि उसले त्यो समयको लागि निर्देशन दिन्छन् जब तिनीहरू प्रतिज्ञाको मुलुकमा हुन्छन्। गन्ती 10:9 पदमा आफ्नै देशमा तिनीहरूमाथि थिचोमिचो गर्ने शत्रुका विरूद्धमा तिनीहरू लडाई गर्न जाँदा तिमीहरूले जनौ ध्वनि तुरही फुक्नु, तब तिमीहरूका परमप्रभु परमेश्वरको सामुने तिमीहरूको सम्झना हुनेछ र तिमीहरूका शत्रुहरूबाट तिमीहरूको रक्षा हुनेछ। युद्धको समय अवधिमा तुरहीले युद्धका मानिसहरूलाई आफ्नो देशको रक्षा गर्न बोलाउने थियो, जब शत्रुहरू आइरहेका हुन्थे। अहिले यहाँ योएलको भविष्यवाणीमा उसले भन्छन्, सियोनमा नरसिंह फुक, मेरो पवित्र पर्वतमा जगौको ध्वनि बजौ, किन देशका सारा बासिन्दाहरू थरथर कामुन्, किनकि परमप्रभुको दिन आउँदैछ, त्यो नजिकै छ। हेर्नुहोस् त, प्रभुले आफ्नो चर्चलाई मण्डलीलाई संसारबाट बोलाइसक्नु भएपछि उहाँ इसरायल राष्ट्र कहाँ फेरि फर्कनुहुनेछ, जुन विश्वव्यापी यहुदी विरोध अभियानको वस्तु हुनेछ, विषय हुनेछ। यो परमप्रभुको दिनको आरम्भ हो। अहिले यो दोस्रो अध्यायमा योएल सलाहहरूका महामारीको असुरी सेनाहरूको भर्सनासँग एकट्ठा सम्मिश्रणको दिइरहेका छन्। त्यसपछि समयको प्रवेशद्वारबाट अगाडि भविष्यतिर र परमप्रभुको दिनतिर हेर्दछन्। म सोच्दछु कि हामीले योएलको पुस्तकमा खोज्न आवश्यक छ कि त्यहाँ अद्भुत सम्मिश्रण छ। उनी स्थानीय सलहरूका महामारीदेखि अगाडि परमप्रभुको दिनतिर बढ्छन्, जुन टाढाको दूरी भविष्यमा छ। तपाईँले यादै होला, यो भविष्य वक्ताहरूको पहिलो स्थानीय परिस्थितिको बोल्ने, त्यसपछि भावी परमप्रभुको दिनतिर बढ्ने एक किसिमले अभ्यास नै थियो, प्रथा नै भयो। अनि यो परमप्रभुको दिनमा महाक्लेश र हजार वर्षीय राज्य युग सामेल हुन्छ। श्रोता, स्थानीय परिस्थिति सलहरूका महामारी थियो र निकट भविष्यमा असुरी सेनाहरू आइरहेका थिए। योएल दुई अध्यायको बीस पदमा लेखिएको छ, तर म उत्तर दिशातिरबाट आएको सेनालाई तिमीहरूदेखि टाढा हटाइदिनेछु। म सोच्दछु सलहरूका महामारीलाई उत्तरका सेनाहरू भन्ने कुरा बिल्कुल हास्यपद कुरा हो। तर सलहहरू महामारी असुरी सेनाहरूका तस्विर थियो, जुन उत्तरबाट आउने थियो, अनि असुरी सेना शत्रुका सेनाको तस्विर बन्दछ, जुन आखिरी दिनहरूमा उत्तरबाट नै आइरहेको हुनेछ। हामीले इजिकेल 38 र 39 अध्यायमा देखिसकेका छौं कि उत्तरी वा उत्तरका सेनाहरूले वर्तमान दिनका रूसको संकेत गर्दछ, जुनले इसरायललाई आक्रमण गर्दछ। अनि डाक्टर मेगीको विचार अनुसार वास्तवमा रूसको आगमन अन्तिम महाक्लेश अवधिको भागमा प्रवेश गर्नेछ। तपाईहरूलाई फेरि याद दिलाउन चाहन्छु कि परमप्रभुको दिन 24 घण्टे दिन होइन, तर समयको अवधि हो। प्रेरित पाउले यसलाई त्यस अर्थमा प्रयोग गरे जब उसले भने दोस्रो कोरन्थी 6 दुई पदमा अनुग्रहको युगको बारेमा बोल्दा, हेर कृपा दृष्टिको अर्थात ग्रहण योग्य समय यही हो, हेर मुक्तिको दिन अहिले नै हो। यो म दोहोर्याउन चाहन्छु कि परमप्रभुको दिन प्रभुको दिनबाट अलग हो, जुनले हप्ताको पहिलो दिनको संकेत गर्दछ। यद्यपि दुई शब्दहरू उही एउटै किसिमका जस्ता भए तापनि तिनीहरूका व्यवस्था प्रबन्धले बिल्कुल भिन्नता बनाउँछ। अति नै यी दुई बीच ठूलो भिन्नता छ। हजुर, सम्पूर्ण भविष्य वक्ताहरूले यो परमप्रभुको दिनको बारेमा बोले, तर कुरा देख्न चाखलाग्दो छ कि तिनीहरू कोही पनि एक आपसका आफ्ना भविष्यवाणीमा खण्डन भएका छैनन्। यद्यपि केही भविष्य वक्ताहरूले जान्दै थिए कि थाहा पाएका थिए, जान्दैनथे कि अरूहरूले के भविष्यवाणी गरिरहेका थिए। दुई पदमा लेखिएको छ, अन्धकार दासी दिन, बादल र बाक्लो अध्यारोले ढाकेको दिन, पर्वतहरूमा प्रभात फैलिए झैं एक ठूलो र शक्तिशाली सेना आउँछ, त्यस्तो अघि कहिले भएको थिएन, न त फेरि पुस्ता पुस्तासम्म कहिले हुनेछ। मित्र, यो उही अवधि थियो जुनको बारेमा प्रभु येशूले भन्नुभयो मत्ती 24 अध्याय 21 पदमा, किनभने त्यसबेला यस्तो महासंकष्ट हुनेछ जो पृथ्वीको शुरूदेखि अहिलेसम्म भएको थिएन, न त फेरि कहिले नै हुनेछ। महाक्लेशले परमप्रभुको दिनको खोल्दछ, किनभने यही नै तरिकामा हेब्रू दिन खोलिन्दछ। त्यो साँझमा अन्धकारको समयमा शुरू हुन्छ। म कल्पना गर्दछु, जब सलहरका महामारी त्यस मुलुकमा आयो, तिनीहरूले वास्तवमा आकाशलाई अन्ध्यारो गरी छाइदियो, किनभने त्यहाँ अति नै धेरै अनगन्ती सलहरू थिए। अनि परमप्रभुको दिन अन्धकारको कष्टसहित शुरू हुनेछ। तीन पदमा लेखिएको छ, तिनीहरूका अघि अघि आगोले भस्म पार्छ र तिनीहरूका पछि पछि आगोको ज्वाला दन्कन्छ, तिनीहरूका सामुन्ने भूमि अदनको बगैँचा जस्तो छ, तिनीहरूका पछि उजाड मरूभूमि जस्तो छ, तिनीहरूदेखि केही पनि उम्कने छैन। सलहरूका महामारी आउनभन्दा पहिले पृथ्वी अदनको बगैँचा जस्तै देखिन्थ्यो। हरेक कुरा हरियो, सदाबहार जंगल थियो, त्यो मुलुकभरि अति नै सुन्दर थियो। सलहरूले छोडेपछि त्यहाँ हरियो भन्ने कुरा केही पनि देखिँदैनथ्यो। यो यस्तो देखिन्थ्यो मानव आगोले त्यस मुलुकलाई स्वाहा पार्यो। मित्र, परमप्रभुको दिन उही किसिम त्यस कुरामा हुनेछ। त्यो विनाश विध्वंसको समय हुनेछ, जब प्रकाशको पुस्तकमा उल्लेखित चाड घोडचडी यो संसारमा भएर घोडसवार गर्दछन्। त्यहाँ युद्ध हुनेछ, अकाल हुनेछ, अनिकाल हुनेछ र मृत्यु हुनेछ। एकपल्टमा जनसंख्याको एक चौथाई खत्तम हुनेछ अनि अर्को समयमा एक तिहाई नष्ट हुनेछ। चार पदमा लेखिएको छ, तिनीहरूको अनुहार घोडाहरूको जस्तै छ, तिनीहरू युद्धका घोडचढीहरू झैं कुद्दछन्। मैले पहिले नै संकेत गरिसकेको थिएँ कि सलाहहरूका टाउको घोडाको टाउकोसँग देख्नमा मिल्दोजुल्दो छ। अनि इटालियन शब्द लकुस्ट वा सलाहको अर्थ हो सानो घोडा। जर्मन शब्दको अर्थ हो पराले घोडा। जसरी घोडाले पराल खान्छ, सलाहहरूले हरेक हरियो चीजले खाँदछ। युवरले सलाहहरूका महामारीको वर्णन गरिरहेछन् र त्यसको परमप्रभुको दिनसँग लागू बनाउन शुरू गरिरहेका छन्। पाँच र छ पदमा लेखिएको छ, रथहरू कुदेको आवाज झैं पहाड़का टाकुरामाथि कुद्छन्, झिजा मिजाहरूलाई भस्म गर्ने आगोको ज्वालाको आवाज झैं लड़ाईको निम्ति पंक्ति बाँधेको बलियो सेना झैं। तिनीहरूलाई देख्दा जाति जातिहरू शोकित हुन्छन्, हरेक अनुहार पहेँलो हुन्छ। अनि सात पदमा लेखिएको छ, तिनीहरूले वीर योद्धाहरूले झैं आक्रमण गर्छन्, तिनीहरू सिपाहीहरू झैं पर्खाल चढ्छन्, तिनीहरू आफ्ना पंक्ति नबिगारिकन प्रत्येक एउटै पंक्तिमा हिँड्छन्। हितपदेशको पुस्तकमा यसले यो भन्दछ, हितपदेश त्यसको सताइस पदमा, सल्लाहहरू तिनका राजा हुँदैनन्, तापनि तिनीहरू दलदल गरी आक्रमण गर्छन्। तिनीहरूलाई राजा वा अगुवाको आवश्यक पर्दैन। प्रत्येकले आफ्नो स्थानको, आफ्नो कर्तव्यको, आफ्नो उत्तरदायित्वको जान्दछ। तिनीहरू दलदलमा आउँछन्। जब योले यहाँ चार विभिन्न प्रकारका सल्लाहहरूका वर्णन गरिरहेका छन्, म विश्वास गर्दछु उसले विशाल सेनाको आन्दोलन वा अभियानको वर्णन गरिरहेका छन्। सल्लाहहरूका सेनाहरूको अन्त्यका दिनहरूमा त्यस मुलुकको विरूद्ध अर्को शत्रु आउनेछ र यो सल्लाहहरूका महामारी जस्तै हुनेछ। यो प्रकाशको पुस्तकको लागि तयारी हो जुनमा योहन्नाले सल्लाहका महामारीको लेख्छन्, जुन पृथ्वीमा पहिलो धिक्कारको अवधिमा स्थान लिनेछ, जुनले पाँचौं तुरहीको फुकाईको पछ्याउँछ। अनि प्रकाश नौ अध्याय एकदेखि चार पदमा लेखिएको छ, अनि पाँचौं स्वर्गीय दूतले तुरै फुके, अनि मैले एउटा तारालाई स्वर्गीयबाट पृथ्वीमाथि खसेको देखे, अनि त्यसलाई अथाह कुण्ड चाबी दिइयो, अनि त्यसले अथाह कुण्डलाई खोल्यो, अनि त्यस कुण्डबाट ठूलो भट्टीको धुवा जस्तै गरी धुवा उठ्यो, र त्यस कुण्डको धुवाद्वारा घाम र हावा अन्ध्यारो पारियो, अनि त्यस धुवाबाट पृथ्वीमाथि सलहहरू निस्के र पृथ्वीका बिचीहरूसँग शक्ति भएझै तिनीहरूलाई शक्ति दियो, अनि न त पृथ्वीको घाँसलाई नै, न कुनै हरियो चीजलाई, न त कुनै रूखलाई हानि गर्नु, तर आफ्ना निर्धारमा परमेश्वरका छाप नभएका मानिसहरूलाई मात्र हानि गर्नु भन्ने आज्ञा तिनीहरूलाई दियो। मित्र, यो असामान्य सल्लाह हो जुनले हरेक प्रत्येक हरियो रूखपातलाई आक्रमण गर्नेछ, किनकि सामान्य सल्लाहहरूले यस्तै हरिया रूखपातहरूको आक्रमण गर्दछन्। तिनीहरूले मानिसहरूलाई आक्रमण गर्दैनन्, तर यहाँ प्रकाशको पुस्तकमा उल्लेखित यी सल्लाहहरूले खालि ती मानिसहरूलाई आक्रमण गर्नेछन् जससँग आफ्नो निधारमा परमेश्वरको छाप छैन, मतलब मानिसलाई पनि आक्रमण गर्दछन्। त्यो अति नै भयानक समय हुनेछ कि मानिसहरू मृत्युको खोज्नेछन् र मृत्युको पाउन योग्य हुने छैनन्। त्यसको मतलब तिनीहरू आत्महत्या गर्न सक्ने छैन। प्रकाश नौ अध्याय पाँचदेखि छ पदमा लेखिएको छ, अनि यिनीहरूलाई नमारिहाल्नु, तर पाँच महिनासम्म यिनीहरूलाई पीड़ा दियोस् भने तिनीहरूलाई अधिकार दियो, अनि तिनीहरूको पीड़ा चाहिँ बिच्छीले मानिसलाई डस्दा जस्तो पीड़ा हुन्छ त्यस्तै थियो। अनि ती दिनहरूमा मानिसहरूले मृत्युलाई खोज्नेछन् तर त्यसलाई भेटाउने छैनन्, अनि मनै इच्छा गर्नेछन् तर मृत्यु तिनीहरूदेखि भाग्नेछ। अति भयानक छ कुरा यो। अनि अहिले ती सल्लाहहरूका यो वर्णनको व्याख्यानको ध्यान दिनुहोस्। प्रकाश नौ अध्याय सात र आठ पदमा, अनि ती सल्लाहहरूका आकारहरू चाहिँ लड़ाईका निम्ति तयार पारिएका घोड़ाहरू चाहिँ थिए, अनि तिनीहरूका टाउकाहरूमा मानौ सुनकै जस्तै मुकुटहरू थिए, अनि तिनीहरूका अनुहारहरू चाहिँ मानिसहरूका अनुहार जस्तै थियो,
अनि तिनीहरूको सिंहहरूका तिनीहरूको केश स्त्रीहरूको केश जस्तै थियो अनि तिनीहरूका दाँतहरू सिंहहरूका दाँतहरू जस्तै थिए। मेरो मित्र, यो असामान्य प्रकारको सल्लाह हो। यो महामारीले महाक्लेश अवधिमा समय लिनेछ, स्थान लिनेछ। तपाईँ भन्न सक्नुहुनेछ योहले सुरुमा नै यहाँ योहना प्रेतको लागि यो सल्लाहहरूको महामारीको सम्बन्धमा जगको वा आधारको तयार गरिदिन्छन् ताकि पछिबाट उसले सल्लाहहरूको विवरणसहित वर्णन दिन सकुन् जुन परमप्रभुको दिनमा प्रकट हुनेछ। यसरी हामी देख्छौ कि प्राय गरी उपेक्षित सानो भविष्य वक्ता योहले अन्तिम दिनहरूको बारेमा ठूलो प्रकाशको हाल्छन् जुनको उसले परमप्रभुको दिन भन्छन्। जब योहले लेख्छन् तिनीहरू वीर योद्धाहरू झैं दौड़ैनेछन्, तिनीहरू युद्ध गर्ने निपुण सिपाहीहरू झैं पर्खाल चढ्छन्, उन स्थानीय सलाहका महामारीबाट भविष्यतिर अगाडि बढ्न शुरू गरिरहेका छन् जुन उसले परमप्रभुको दिन भनेका छन् वा परमप्रभुको दिनको रूपमा नाम दिएका छन्। अर्को पदमा हामी देख्छौं कि उनी परमप्रभुको दिनको बारेमा कुरा गरिरहेका छन्। 8-10 पदमा लेखिएको छ, तिनीहरू एउटाले अर्कालाई धक्का दिँदै हिँड्दैनन्, प्रत्येक आफ्ना आफ्नै पंक्तिहरूमा सिधा अघि बढ्छन्, तिनीहरू आफ्ना पंक्ति नबिगारिकन शत्रुका रक्षकहरूभित्र पस्छन्, तिनीहरू शहरलाई आक्रमण गर्छन् र पर्खालमाथि कुद्छन्, तिनीहरू घरका झ्यालहरूमा चोरहरू झैं प्रवेश गर्छन्, पृथ्वी तिनीहरूका सामुने काम्छन्, आकाश थरथराउँछ, सूर्य र चन्द्र अध्यारो हुन्छ र ताराहरूले आफ्नो चमक दिँदैनन्। यो तेस्रो पल्ट हो योहले परमप्रभुको दिनको उल्लेख गरेका छन्। त्यसमा को टेक्न सक्छ? यो कथन प्रभु येशूले भन्नुभएको कुरा जस्तै अति नै मिल्दोजुल्दो छ। मती 14:22 पदमा उहाँले भन्नुभयो, अनि ती दिनहरू नघटाएका भए कुनै प्राणी बाँच्ने थिएनन्। अनि योहले सोध्दछन्, त्यसमा टिक्न सक्छ? त्यसमा को चाहिँ टिक्न सक्छ त? हजुर, योहानले प्रकाश 7 अध्यायमा त्यसको उत्तर दिनेछन्। प्रकाश 7 अध्यायमा योहाना भन्छन्, परमेश्वरले सम्पूर्ण प्राकृतिक शक्तिको बन्द गर्नुहुनेछ, हावालाई बहनबाट रोक्नुहुनेछ जुन पृथ्वीमा परमेश्वरको दण्ड हो। तबसम्म उहाँले यसको पक्रेर राख्नुहुनेछ, थामेर राख्नुहुनेछ जबसम्म उद्धार पाइएका महान दुई झुण्डहरूको छाप लगाइँदैन र सुरक्षित गरिँदैन। यदि क्लेशको भयानक समयमा भएर सुरक्षित रूपमा जानेछन् भने वा पार गर्नेछन् भने तिनीहरूलाई छाप लगाइनु पर्नेछ। जब योले सोच्छन् को यसमा टिक्न सक्छ र यहाँ उल्लेखित शब्द यसमा चाहिँ परमप्रभुको दिन हो जुन अन्धकारमा महाक्लेशको रातमा शुरू हुन्छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98473536979847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।